भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको एकल कविता वाचनमा मसँग कवि विष्णु यस राई हुनुहुन्छ। उहाँ हाल किर्तिपुर बस्नुहुन्छ। उहाँको जन्म खोटाङमा भएको, योभन्दा अघि विराटनगरमा रहनुहुन्थ्यो, अहिले किर्तिपुरमै स्थायी रूपमा रहन थाल्नुभएको छ। विष्णु यस राईका कविता सुन्छौँ आज हामी र उहाँसँग कुराकानी गर्छौँ। उहाँको एउटा पुस्तक पनि प्रकाशित छ, सुदामा कविताको पुस्तक। यो पुस्तक बारेमा र उहाँको बारेमा कुराकानी म अगाडि बढाउँछु। सुदामाका लेखक विष्णु यस राईजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद।
कति भयो कविता लेख्न थाल्नुभएको त? पहिल्यै सानैदेखिबाट होला?
स्टुडेन्ट लाइफदेखि नै हो, जहिलेदेखि अब कलेजमा पढ्न थालेँ त्यही बेलादेखि मैले कविता लेखेको हो, तर नेपालीमा चाहिँ प्रकाशित यही सुदामा खण्डकाव्य नै हो। त्योभन्दा पहिला चाहिँ अङ्ग्रेजीमा मेरो कविता कथाहरू देश विदेशमा प्रकाशित भएको छ र पढाइ पनि हुन्छ। यहाँका विश्वविद्यालयहरूमा पनि टियुमा पश्चिम र के अरे सुदूरपश्चिम विश्वविद्यालयहरूमा पनि, तर अङ्ग्रेजीका कथा कहानीहरू र कविता पढाइ भइरहेछ। नेपालीमा चाहिँ यो पहिलो ओरिएन्टलले लाएको हो र त्यसपछि अब यो दुई वर्षले नेपालीको धमाधम कविताहरू भइरहेछ।
अङ्ग्रेजी कवितामा सुरुमा हात बसाल्दाखेरि चाहिँ मैले अलिकति यहाँको पृष्ठभूमिमा आउनु पर्यो। यहाँले पढेको स्कुलबाटै अङ्ग्रेजी ब्याकग्राउन्ड बनेर हो कि अथवा अङ्ग्रेजीमा लेख्न सजिलो लागेर सुरु गर्नुभएको थियो कि कसरी गर्नुभएको थियो?
अङ्ग्रेजी पछि प्रति मेरो चाहिँ बढी चासो, बढी इन्ट्रेस्ट होइन। म कुनै चाहिँ त्यस्तो हाईफाई कुनै प्राइभेट स्कुलमा पढेको होइन, साधारण स्कुलबाटै आएको हो। तर मैले के भने अङ्ग्रेजी साहित्यबाटै बिए अनर्स गरेँ र पछि अङ्ग्रेजीबाटै एमए गरेँ, अङ्ग्रेजीमै प्राध्यापन पनि गरेँ। त्यसकारणले अङ्ग्रेजीमा मैले पहिला लेख्थेँ। नेपालीमा अलि लेख्न मलाई सुरुमा चाहिँ यो ह्रस्व दीर्घ आदिको कारणले मलाई अलि डर लाग्थ्यो, तर पछि चाहिँ लेख्न थालेपछि विशेष रूपले हाम्रो गोविन्दराज भट्टराई सरले मलाई भन्नु, तपाईँले यस्तो राम्रो राम्रो कविता किन लुकाएर राख्नुभएको, तपाईँले लेख्नुपर्छ भनेर उहाँले मलाई धेरै प्रोत्साहन गर्नुभयो र त्यसपछि यो चाहिँ सुदामा खण्डकाव्य आयो र अरू पनि अब फुटकर कविताहरूको पनि सङ्ग्रह मेरो आउँदैछ।
सुरुमा कुन सम्म सुनाउनुहुन्छ त? सुदामाभित्रको सुनाउनुहुन्छ कि फुटकरबाटै सुनाउनुहुन्छ?
सुदामा त अब त्यो खण्ड काव्य हो होइन, त्यसैले गर्दा त्यसबाट त सुनाउन अलि अप्ठ्यारो हुन्छ, भयो भने म एउटा सुनाउला त्योबाट टुक्रा, तर म यहाँ चाहिँ फुटकर कविताहरू नै सुनाउन चाहन्छु।
सुनाउनुहोस् न एउटा।
यो कविताको शीर्षक समय, र यसमा चाहिँ अब म अलि पाको उमेरको पनि भएँ, रिटायर्ड भइसकेका छु, र यसमा इल्डरली पिपुलहरूको सम्बन्धमा होइन, ज्येष्ठ नागरिकहरूको अब्जर्भेसन, उनीहरूको लाइफ सम्बन्धी यो कविता हो। म यहाँ चाहिँ यहाँलाई सुनाउँछु। मलाई यहीँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। माथिल्लो तल्लाको कोठा जाडोमा धेरै चिसो, गर्मीमा धेरै तातो। माथिल्लो तल्लाको कोठा जाडोमा धेरै चिसो, गर्मीमा धेरै तातो भए पनि ठिकै थियो। तर कोठाको एकमात्र झ्यालबाट दाहालसर बसेको कोठा देखिन्छ। हामीले सँगै जागिर सुरु गरेका थियौँ, सँगै रिटायर भयौँ। उहाँलाई बाहिर निकाल्दा छोराहरूलाई अप्ठ्यारो भएको थियो, तिमीहरूलाई पनि होला। मलाई यहीँ भुइँतलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। ठाउँ छैन भने त्यो ग्यारेज भए पनि हुन्छ, ठाउँ छैन भने त्यो ग्यारेज भए पनि हुन्छ। कार त मान्छे होइन, भएर पनि राख्न सकिन्छ। त्यो ठाउँ अलि पर पनि छ, खोक्दाओर्दा कसैलाई डिस्टर्ब नहोला। मलाई यहीँ भुइँतलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। अन्तिम स्टेन्जा सुनाउँछु यहाँहरूलाई। तिम्री आमा पनि हि बसेकी थी, तिम्री आमा पनि हि बसेकी थी, यही कोठामा यही खाटमा निदाएकी थी, फेरि बिउझिन मैले बोलाउँदा पनि, तिमी पनि हि बस्नु भनेर मलाई भनेकी थी। मलाई यहाँ बस्दा सन्च हुन्छ, माथि तिमीहरूलाई पनि सन्च होला, मलाई हि भुइँतलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला।
मलाई यहाँ बस्दा सन्चो हुन्छ, तिमीहरूलाई पनि सन्चो होला। बडा मार्मिक कविता सुनाउनु भयो यहाँले। भन्नुभयो म रिटायर्ड लाइफ सुरु गरिसकेको मान्छे, मैले चाहिँ इल्डरली पिपुलको कविता लेखेको छु भनेर। मैले अब सरको उमेरतर्फ फर्काउन खोजेँ सर।
हजुर हजुर, म चाहिँ अब रिटायर भइसकेँ भनेको युनिभर्सिटीमा रिटायरमेन्ट चाहिँ 63 हो र मलाई एक वर्ष भइसक्यो, त्यसले गर्दाखेरि अब मैले 65 पाइला टेकेँ।
65
हजुर
पढाउनुहुन्थ्यो कलेजमा?
हजुर, टियुमै पढाएको हो किर्तिपुरमा अङ्ग्रेजी विभागमा, तर एजुकेसन फ्याकल्टीको अङ्ग्रेजी डिपार्टमेन्टमा मैले अङ्ग्रेजी पढाउँथेँ।
कविता नेपालीमा लेख्न थाल्नुभएको चाहिँ कति वर्ष भयो त?
लेख्नु त पहिला पनि लेख्थेँ होइन, तर चाहिँ त्यसलाई चाहिँ देखाउन अलि आँट नभएको। सुरुमा एकाध ठाउँ मैले देखाउँदाखेरि पनि नेपालीका साथीहरूबाट त्यति चाहिँ राम्रो यो आएन, अनि मलाई डर लाग्यो। त्यसपछि मैले त्यो ठप्प गरेर त्यतिकै भयो, अनि पछि आएर यो 3-4 वर्ष अगाडि अब गोविन्द राज भट्टराई सरसँग मेरो पहिलादेखि जान पहिचान हो, पहिला म पनि धनकुटामा पढाउँथेँ, उहाँ पनि पढाउनुहुन्थ्यो, अनि उहाँलाई एक दिन संयोगले उहाँको निवासमा चाहिँ यसै साहित्यिक चर्चा हुँदाखेरि मैले पनि एउटा टुक्रा सुनाएँ त्यहाँ नेपालीको, अनि उहाँले साह्रै यो गर्नुभयो, तपाईँ किन यसरी लुकेर बस्नु भएको छ, तपाईँले लेख्नुपर्छ, बाहिर आउनुपर्छ भनेर एकदम प्रोत्साहन गर्नुभयो, अनि त्यसै कसले म उहाँप्रति धेरै आभारी छु।
अर्को कविता सुनाउनुहोस् न।
हजुर होस्, यो पनि एउटा मेरो अब्जर्भेसन हो, अहिलेको मेकेनाइज्ड लाइफ जुन छ र जुन जेनेरेसन ग्याप भइरहेको छ त्यही सम्बन्धी हो। समयले कति काँचुली फेरिसक्यो वा मै बुढो भए सायद, छोरीले सिङ्गापुरबाट पठाइदिएको स्यामसुङ ट्याब्लेट चलाउन जान्दिन, जागर पनि चल्दैन, अस्ट्रेलियाबाट नातिहरूले ट्विट गर्छन् फर्काउन जान्दिन, कहिलेकाहीँ त लाग्छ केही त जान्दिन म, स्काइप वा भाइबरमा च्याट गर्नुको सट्टा साथीहरूले पठाएका पुराना पत्रहरू सयौं चोटि पढिसके फेरि फेरि पढ्न मन लाग्छ, बुढो भएर त होला सायद, समयले कति काँचुली फेरिसक्यो वा मै बुढो भए सायद। बैठकमा झुन्डिएको महेन्द्र विद्याभूषण पदक अहिले त्यहाँ छैन, बुहारीले त्यसलाई गलाएर नयाँ डिजाइनका कानका झुम्का बनाइन्, खुब सुहाउँछ उनीलाई, तर मलाई त्यो ठाउँ खाली खाली लाग्छ, सधैँ हेर्ने बानी परेकोले होला सायद, समयले कति काँचुली फेरिसक्यो वा मै बुढो भए सायद। नोकरी सुरु गरेको बेलाको त्यो साइकल किनिदिएको थियो मलाई श्रीमतीले, बजटबाट पैसा बचाएर 2-4 ठाउँ पढाउन भ्याउँथे, अहिले त्यो घर भएर पछाडिको पर्खालसँग उभिएको छ, हावा खुस्केको टायर, ह्यान्डलमा घन्टी छैन, सिटको कभर छैन, फलामहरू मात्र जिङरिङ परेका छन्, सबैमा खिया लागिसकेको छ, छोरा बुहाईले बेचदियो अस्ति एउटा कवाडी भैयाको हात, एक छाक मासु आयो त्यो पैसाले, घरमा खुब रमाइलो भएको थियो, तर मलाई चाहिँ चोक्टा निल्न गाह्रो भयो, खसीको मासु भएकोले होला सायद, समयले कति काँचुली फेरिसक्यो वा मै बुढो भए सायद। अन्तिम स्टेन्जा सुनाउँछु। भुइँतलामा पछाडिपट्टि 8x8 को एउटा सानो कोठा छ, जहाँ 0 वाटको बत्ती बल्छ, त्यहाँ पुराना फर्निचर, सुटकेस र कन्टेनरहरूसँगै रेमिङ्गटन टाइपराइटर निस्तब्ध पल्टेको छ। यसैमा टाइप गरेको मेरो पहिलो आर्टिकल करिकुलम डेभलपमेन्ट जर्नल टियुमा प्रकाशित भएको थियो। अहिले ऊ थकाइ मार्दैछ। त्यही अर्को कुनामा 1992 मैले बेलायतबाट लाएको 1 GB कम्प्युटर चलहल नगरेर बसेको छ र 1 कार्टुन फ्लपी डिस्कहरू छरिएका छन् यत्र तत्र, जसको अब कुनै उपयोगिता छैन। बुढो भएर त होला सायद, समयले कति काँचुली फेरिसक्यो, वा मै बुढो भए सायद।
बडा सरल शब्दमा एकदमै मार्मिक र सत्यलाई उजागर गरेको छ सरको कविताले। यो कविताको शीर्षक बताउनु भएन है सुरुमा?
हजुर, शीर्षकको मै बुढो भए होला सायद भन्ने नै हो।
यति सरले प्रौढ बेलाका आफ्नो प्रौढ मान्छेको अनुभूतिलाई उतारिरहनु भएको छ, अहिले भइरहेको ट्रेन्डभन्दा फरक किसिमको कविता पनि आज हामीले प्रस्तुत गरिरहेका छौँ जस्तो लाग्छ। किनभने हामी अलि उमेर भएकै ठिटा ठिटी कविहरू लिएर आउँछौँ, प्राय अहिलेसम्म पाएको उमेरका कमै आउनुभएको छ, र एक किसिमले नयाँ स्वाद पनि आज कविताको पस्किरहेका छौँ कि भन्ने मैले महसुस गरेको छु। अर्को कुन सुनाउनुहुन्छ अब?
हजुर, मसँग त छ, म सुनाउँछु। एउटा चाहिँ अब यो सायद धेरै नै ट्राजिक हुन थाल्यो होला, होइन बुढेसकालको मात्रै भनेर, अब यो एउटा चाहिँ म अर्को किसिमको सुनाउँछु र यो कविताको शीर्षक हो मेरो इन्द्रेणी। र सबैका आफ्ना आफ्ना इन्द्रेणी हुन्छन् जस्तो मलाई लाग्छ। सानै छँदा 2 घन्टाको स्कुल बाटोमा मैले 1 टुक्रा इन्द्रेणी टिपेर आफ्नो झोलामा राखेको थिएँ। सानै छँदा 2 घन्टाको स्कुल बाटोमा मैले 1 टुक्रा इन्द्रेणी टिपेर आफ्नो झोलामा राखेको थिएँ। राति सुत्ने बेलामा त्यसलाई झिक्थेँ र आफ्ना मनपसन्द रङहरूले रङ्थेँ, अनि फेरि झोलामा राखेर सिरानी बनाएर निदाउँथे। कसैलाई थाहा थिएन मेरो इन्द्रेणीको बारेमा। आमा त छँदै थिइन, बोजू, बुवा, दाजु कसैलाई पनि कहिले पनि भनेकी थिइन, भनिन। बिस्तारै झोला पुरानो हुँदै गयो, किताबहरू थपिँदै गए, म ठुलो हुँदै गएँ, जिम्मेवारीहरू थपिँदै गए। फेरि एक दिन पुरानो झोलाको कुन पालबाट त्यो मेरो इन्द्रेणी कहाँ झर्यो थाहै भएन। धेरै भयो, खोलामा धेरै पानी बगिसके, तर अहिले पनि मैले आकाशतर्फ हेर्दा त्यो इन्द्रेणीका टुक्राहरू मेरा आँखामा बिझ्छन्।
विष्णुयस राई हुनुहुन्छ हामीसँग आज, कवि विष्णुयस राई, अहिले किर्तिपुर बस्नुहुन्छ। उहाँको जन्म खोटाङमा हो र अङ्ग्रेजी शिक्षामा अङ्ग्रेजी पढाउनुहुन्थ्यो उहाँले टियुमा, अहिले रिटायर्ड हुनुभएको, धेरै भएको छैन। उहाँको सुदामा खण्डकाव्य प्रकाशित पनि भइसकेको छ, यस बाहेकका फुटकर कविताहरू आज हामी सुनिरहेका छौँ। यो खण्डकाव्यसम्म लेख्ने चाहिँ अब गोविन्दराज सरले झस्काइदिनु भयो र पहल गर्ने पनि भन्नुभयो, सुरुमै खण्डकाव्यतर्फै लाग्नुभयो कि अरू फुटकर लेख्दै यो लेख्दै गरेर जानुभयो? कति समय लाग्यो तयार हुन पुस्तक?
फुटकर कविताहरू त लेख्दै गएको हो, सङ्ग्रह हुँदै गयो। यो पनि मैले लेखेको निकै भयो, होइन, यो जति बेला यहाँ चाहिँ हाम्रो माओइस्ट मुभमेन्ट सुरु भयो त्यति बेला नै मैले यो लेख्न थालेको थिएँ। र लेखेर एकाधजना, मैले पहिला पनि भने नि, एकाधजना नेपाली साथीहरूलाई, नेपाली साहित्यकारहरूलाई देखाउँदाखेरि उहाँहरूले केही भन्नु भएन, होइन, अनि त्यसले गर्दाखेरि म साह्रै निरुत्साहित भएँ, यो मेरो छप्ने लायकै छैन जस्तो मलाई लाग्यो। अनि त्यसपछि मैले त्यतिलाई त्यतिकै थन्काएँ। र त्यसपछि हाम्रो एउटा सानो ग्रुप छ, गोविन्दराज भट्टराई सरले एउटा सानो ग्रुप बनाउनु भएको छ हाम्रो ट्याङ्ला फाँटमा, र त्यो ग्रुप बस्छ महिनामा 2 पल्ट र त्यहाँ चाहिँ हामी एकअर्काका रचनाहरू सुन्छौँ। अनि त्यहाँ मैले सुदामाको पनि संयोग सुनाएँ एक सर्ग, अनि त्यो साह्रै एप्रिसिएट गर्नुभयो उहाँले। अरू त्यहाँ धेरै ठूला साहित्यकारहरू पनि हुनुहुन्छ, जस्तै अब डाक्टर ध्रुवचन्द गौतम कहिले काहीँ आइदिनुहुन्छ, होइन गोपाल पराजुली आउनुहुन्छ, विप्लव ढकालजी आउनुहुन्छ, सधैँ त होइन तर कुनैमा को त्यहाँ मैले सुनाउँदाखेरि उहाँले यो त तपाईँले एकदम छपाउनुपर्छ, मैले छपिने खालको छ कि छैन सर भन्दाखेरि गोविन्द सरले त्यो पुरै पाण्डुलिपि पढ्नुभयो र उहाँले त्यो भूमिका पनि लेखिदिनु भयो होइन, त्यसले गर्दाखेरि यो त्यसरी आएको हो। आउनुपर्ने अलि अगाडि नै थियो तर त्यो ढिलो भयो।
फेरि कवितातर्फ लैजान्छु म तपाईँलाई।
हजुर, अब यो चाहिँ म एउटा युवा कालमा लेखेको यहाँ सुनाउन चाहन्छु र अब साथीहरूलाई थाहै छ युवा काल भनेपछि प्रायःसो प्रेमका कविता हुन्छन् र यो पनि त्यस्तै एउटा गीत गजलको टाइपमा छ र म अलि यसलाई गाएर नै सुनाउने प्रयास चाहिँ गर्छु र यो युवा वर्गहरूलाई चाहिँ समर्पित भन्नु पर्यो। खाए चोट दुआ दी मैले, खाए चोट दुआ दी मैले, यसरी नै जिन्दगी जिए मैले, खाए चोट दुआ दी मैले, उनीलाई मैले धेरै चाहे, उनीलाई मैले धेरै चाहे, आफूलाई खूब सताए मैले, खाए चोट दुआ दी मैले, जतनले जसलाई राख्छ यो दुनिया, जतनले जसलाई राख्छ यो दुनिया, जतनले जसलाई राख्छ यो दुनिया, त्यो मेरो होस गुमाए मैले, खाए चोट दुआ दी मैले, खाली खाली शहरमा उनको, खाली खाली शहरमा उनको, उनैको नाम कराए मैले, खाए चोट दुआ दी मैले। अन्तिम दुई लाइन सुनाउँछु। के भनो र के भनो र के भनो र के भनो र उनी बिनायो जीवन कहाँ हराए मैले, खाए चोट दुआ दी मैले। यो युवा पिढी
यो गजल भन्न मिल्छ यसलाई?
हजुर, यो
गजल नै हो,
गजल हो।
यहाँले गजल सुनाउनु भयो। हामीसँग कवि विष्णु राई हुनुहुन्छ, तपाईँ उज्यालो 90 नेटवर्क सुन्दै हुनुहुन्छ र उज्यालो 90 नेटवर्कमा यो कार्यक्रम हो एकल कविता वाचन। हामी उहाँका बाँकी कविता वाचन लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 19 नेटवर्कको कार्यक्रम एकल कविता वाचन अहिले तपाईँ देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी कवि विष्णु यस राईका साथ आएका छौं। उहाँको जन्म खोटाङमा भएको, अहिले किर्तिपुर रहँदै आउनुभएको छ। 65 वर्ष उमेर हुनुभयो, उहाँले नै आजको कार्यक्रममा हामीलाई बताइसक्नुभयो। अङ्ग्रेजी पढाउनुहुन्थ्यो शिक्षा संकाय अन्तर्गत र अहिले रिटायर्ड भएर बस्नुभएको छ। अब हामी उहाँका कविताहरू सुनिरहेका छौँ। आज अर्को चरणमा फेरि म कवितामा लैजानु अगाडि सरसँग सोध्न मन लाग्यो विष्णु सर, मलाई
हजुर
कविताले के दिन्छ मान्छेको जीवनमा? तपाईँले त 65 वर्ष पार गर्नुभयो, अङ्ग्रेजी कविताहरू लेख्नु भएको छ, नेपाली कविता के दियो जस्तो लाग्छ?
मलाई लाग्छ अहिले अब फिल भयो होइन, अब सुरुमा हातमुख पनि जोड्नुपर्छ, सबै गर्नुपर्छ आदि इत्यादिले गर्दा मैले यसलाई थन्काएर राखेको थिएँ। अहिले लाग्छ साहित्य बिना चाहिँ जीवन अधुरो हो र साहित्यमा पनि सबैभन्दा राम्रो सबैभन्दा मिठो विधा नै कविता हो।
सन्तुष्टि दिन्छ जीवनमा,
धेरै सन्तुष्टि दिन्छ र मलाई लाग्छ मेरो मनका कुराहरू जुन म भन्छु त्यो कसैले कसैलाई सुन्छ र जहाँ त्यो मिल्छ त्यही नै मेरो लागि ठुलो उपलब्धि।
सङ्गत पनि दिन्छ,
सङ्गत पनि दिन्छ। अब अहिले चाहिँ हाम्रो ग्रुपमा यति राम्रो सबै साथीहरू छन्, सबै साहित्यका सबै कविता र कथामा रमाउनेहरू, त्यसले राम्रो ऊर्जा पनि हामीलाई थप्छ।
कसका कविता धेरै पढ्नुहुन्छ तपाईँ?
अब कविताहरू धेरै पढियो, म चाहिँ सुरुमा अब हिन्दी साहित्यदेखि धेरै प्रभावित थिएँ, किनभने मेरो सुरुको शिक्षा दीक्षा उतै भयो होइन, उतै हुर्के बढेँ, मेरो माउली उतै, अनि त्यहाँ चाहिँ मेरो पढाइ पनि मेरो फर्स्ट ग्रेजुएसन बिएसम्म मैले त्यहीँ पढेको हो, त्यसले गर्दाखेरि त्यहाँको अब साहित्यकारहरूमा कथाकारहरूमा उही शरदचन्द्र फणीश्वरनाथ रेणु यिनीहरू र कविताहरूमा, यता पछि आएर चाहिँ अरूहरू पनि भए, अब निराला दिनकर अब यिनीहरू, यता चाहिँ नेपालमा चाहिँ मैले पढेकोमा उही भूपी, त्यसपछि महाकवि र एक दुईजना अझै पनि अब, तर प्रायःसो म प्रभावित उताबाट हो र अङ्ग्रेजी उर्दू हिन्दीको कविताहरूबाट म प्रभावित।
अब हामी कुन कविता सुन्छौँ?
अब यो यसको शीर्षक हो जीवन यात्रा, यो मेरो श्रीमतीलाई समर्पित हो र यो चाहिँ मैले आफूलाई लागेका कुराहरू यहाँ भनेको छु र सायद यहाँहरूलाई पनि त्यस्तो लाग्छ होला। र यसमा क्षमा याचनाको साथ एउटा कुरा भन्न चाहन्छु, यसमा एउटा शब्द प्रयोग भएको छ बुढी, तर त्यो कुनै महिलाहरूलाई होच्याउने खालले मैले लेख्या होइन, मेरो श्रीमतीलाई म बुढी भन्छु, ऊ मलाई बुढा भन्छन् र यो शब्दमा जति आत्मीयता छ त्यस्तो अरू शब्दमा मलाई लाग्दैन,
त्यो त अरूले पनि महसुस गर्ला हुन्,
त्यसै लागि मैले त्यो शब्द चाहिँ प्रयोग गरेको छु यहाँ। बुढी 45 वर्ष भइसक्यो हामीसँगै हिँडेका, कति नाक्कै ठोकिने उकालाहरूमा खुई गर्दै, कति अत्यास लाग्दा ओह्रालाहरूमा हात समाउँदै, कति पट्यार लाग्दा समथर बाटामा बिसाउँदै हिँड्दै आज हामी यहाँसम्म आइपुगेका छौँ। सम्झना छ बात मार्दा मार्दै कति छिटो बितेका जस्ता रातहरू, द्रौपदीका चिर सरह कहिले बित्ला जस्ता लामा रातहरू, सतरङ्गी साँझहरू, मोरपङ्खी बिहानहरू, प्रचण्ड घामका दुस्सह तापवाला दिनहरू, हामीले सँगै ओछायौँ ओढ्यौँ, मेरा चिन्ताहरू तिम्रा अनुहारका च्याउरी बने, तिम्रा पीडाहरू मेरा कवितामा बगे, छोराछोरी भए पखेटा लागे उडी गए, भए तापनि हामी बिस्तारै सँगै हिँड्दैछौँ आज पनि। तर बुढी एक दिन यस्तो पनि आउनेछ जब हामी मध्ये एकले अर्कालाई छाडेर जानुपर्ने हुन्छ, केही सिप लाग्दैन, कसैको केही चल्दैन, आर्यघाटमा पुर्याएर फर्किनुपर्छ एकले, के आर्यघाट पनि सँगै जान सकिँदैन?
बडा रमाइलो, मलाई सोध्न मन लाग्यो घरमा पनि तपाईँले कविता सुनाउनुहुन्छ कसैलाई?
घरमा त आफैलाई सुनाउँछु,
श्रीमती छोराछोरी कसैले सुन्नुहुन्छ सुन्नुहुन्न?
श्रीमतीले सुन्छिन् पहिला अब मेरो मेरी छोरी अहिले अब मेडिकल डाक्टर हो, अब त बाहिरै छ होइन, तर उसलाई साहित्यदेखि प्रेम थियो र उसले प्रायःसो सेयर गर्थ्यो मसँग, छोरीलाई सुनाउँथे, अहिले चाहिँ श्रीमतीले सुन्छिन्।
पहिलो कवि, तपाईँको कविता लेखिसकेपछि पहिलो पाठक वा श्रोता को भन्नुहुन्छ त?
प्रायःसो श्रीमती नै हुन्छन्, र अहिले त अब सबै कुरा हामी गोविन्दराज भट्टराय सरसँग सेयर गर्छौँ, उहाँले पनि आफ्नो सुनाउनुहुन्छ, म पनि सुनाउँछु, कमेन्ट पनि हुन्छ त्यहाँ होइन, कन्स्ट्रक्टिभ कमेन्टहरू पनि आउँछ, हामी एकअर्काका सुन्छौँ, महिनामा दुई चार दुईपल्ट त हामी बसिहाल्छौँ। त्यसरी
अर्को सुनाउ सर कविता।
अब यो कविताको शीर्षक मान्छे, र यो एउटा अदालतको दृश्य हो। यो ईश्वरलाई साक्षी राखेर रा, पवित्र गीतालाई छोएर म शपथ लिन्छु कि म झुठा कुरा गर्ने छैन, जे भन्ने छु सत्य भन्ने छु, सत्य बाहेक अरू केही भन्ने छैन। म थिएँ त्यहाँ, म थिएँ त्यहाँ, मैले हेरे आफ्नै आँखाले कि उनीहरू लड्दै थिए, पहिला मुखले लातले अनि मुक्काले लातले, लडाई जुङ्गाको थियो, जुङ्गा ठुलो होस् या सानो, जुनसुकै स्टाइलको होस्, जुङ्गा हो र आफ्नो जुङ्गा सबैलाई मनपर्छ। हो श्रीमान, घटना दिउँसोको उज्यालेमै भएको हो, आगो लगाइएकै हो, घरहरू लुटिएकै हुन्, को कसले, अनुहार, राष्ट्रियता, यति मात्र भन्न सक्छु श्रीमान कि उनीहरू सबै मान्छे थिए।
बाफ्रे, मैले यो कवितापछि समयलाई हेर्दै अब कुराकानी घटाउन थालेँ र फेरि कवितामै जोड गर्न थालेँ ताकि हाम्रो समय सकिनु अगाडि धेरै कविता सुन्न सकियोस्।
हजुर, म अब यहाँ चाहिँ एउटा अर्को कविता सुनाउँछु, यो पनि प्रेमिकालाई लेखेको हो, र यो मेरो यस्तो प्रेमिका हो जसलाई मेरो श्रीमतीले पनि हुन्छ भनेको छ, उहाँलाई पनि यसमा अब्जेक्सन छैन, अब यहाँहरूले पनि बुझिहाल्नुहुन्छ यो प्रेमिका को हो।
हजुर,
मिलन कामना। प्रिय, तिमी आएका थियो हिजो राति, तर मेरो समीप आएनौ, त्यही ढोकाबाट हेर्यो मलाई पुर्लुक्क, र कुनै नववधू झैं लाज मानेर उभिरह्यो तिमी, तर हे मेरा परम मित्र, किन आएनौ तिमी मेरा समीप, म ओछ्यानमा स्वजन परिजनहरूसँग घेरिएकोले हो, तर तिमी त मेरा जन्म जन्मान्तरका साथी हो, प्रत्येक जन्ममा तिम्रो आदेश स्वीकार गरेर मैले तिम्रो अनुसरण गरेको छुइनँ र, अनि फेरि के को लाज, अरू कसैलाई थाहा नभए पनि मलाई थाहा भइहाल्छ तिम्रो आगमन, त्यो मन्द पदचाप, त्यो विशिष्ट देहगन्ध, आँधी आउनुभन्दा अगाडि समस्त वातावरण निस्तब्ध भइदिन्छ जसरी, एउटा पात हल्लिँदैन, एउटा सुईको सुनिँदैन, त्यस्तै हुन्छ तिमी आउँदा पनि, आफ्नै श्वास प्रश्वास पनि सुनिँदैन, कुनै अवयव हल्लिँदैन, सारा शरीर निश्चेष्ट भइदिन्छ, जागृत रहन्छन् मात्र चेतना र मेरा यी दुई आँखाहरू जसले तिमीलाई मतिर सनै सनै आउँदै गरेको देखिरहन्छ, त्यसैले मेरा वरिपरि र कोठाभरि मान्छेहरूलाई थाहा नभए पनि तिमी हिजो राति आएको मलाई थाहा छ, बिस्तारै मान्छे बोलेका आवाजहरू खस्न थाल्छन् मेरा कर्णपटलहरूमा, र माथि अनवरत रूपमा घुमिरहेको सिलिङ फ्यान आउँछ मेरो नजरको सीमाभित्र, अनि मलाई थाहा हुन्छ तिमी गइसकेका छौ। हे मेरा अन्तरङ्ग मित्र, त्यति नजिक आएर पनि किन आएनौ मेरा समीप, हे सखी, मसँग पनि के को लाज, तिम्रो र मेरो सम्बन्ध नै यस्तो छ, अटुट, अदृश्य, अपार, जसलाई कसैले पनि नकार्न सक्दैन, कुनै पनि सामाजिक वा कानून नियमले बाँध्न सक्दैन, त्यसैले तिमी आउनु र माया गर्नु मलाई, म पर्खिरहेको छु, आउनु र लिएर जानु मलाई।
कविता अहिले कतिको लेख्नुहुन्छ? मतलब हप्तामा एउटा, दिनमा एउटा, महिनामा एउटा, कसरी कुन रफ्तारमा लेख्नुहुन्छ?
अनि यो अलि गाह्रो छ। कहिले चाहिँ अब महिनामा दुई तिनवटा पनि हुन्छ, कहिले सुक्खा पनि जान्छ। तर के हुन्छ भने जति बेला अब भावनाहरू आउँछन्, विचारहरू आउँछ, त्यति बेला टिपुट चाहिँ म राख्ने गर्छु र पछि त्यसलाई चाहिँ कविताको रूपमा दिने गर्छु अथवा निबन्धको रूपमा।
यो खण्डकाव्यमा के छ चाहिँ सोध्न मन लाग्यो मलाई, सुदामाभित्र। हामीले अब यसबाट त कविता पढिएन अहिले, तर पनि यसभित्र के छ भन्ने कुरा, के सुदामाको कहानी छ कि के छ?
प्राय जसो अब नेपालमा अब सबैलाई सुदामा भनेपछि थाहा हुनुपर्छ जस्तो लाग्छ, सुदामा र कृष्णको मित्रता। अब महाभारत कालमा तीनवटा मित्रता धेरै प्रसिद्ध भयो, एउटा चाहिँ द्रोण र द्रुपदको, कृष्ण सुदामाको र कर्ण र दुर्योधनको। मलाई चाहिँ कृष्ण सुदामाको मित्रताले सधैँ आकर्षित गरेको हो र सुदामा एउटा बुद्धिजीवी, एउटा विद्वान होइन, एउटा शिक्षक थियो र छोटकरीमा भन्दाखेरि सुदामामा मैले आजको हाम्रो शिक्षक वर्ग, आजको बुद्धिजीवी लाई देखेको छु र त्यसैलाई चाहिँ नयाँ किसिमले मित्रता त अब छ, यसमा पनि सुदामा भेट्न जान्छ कृष्णलाई, तर चाहिँ त्यो अर्कै परिवेशले अर्कै हिसाबले आएको छ र कृष्णलाई पनि आजसम्म सबैले भगवान भनेर देखेका छन्। उहाँको एक पक्ष, मैले उहाँको कलाकार पक्षलाई देखेको छु। उहाँले मुरली बजाउनुहुन्थ्यो, धेरै ठुलो सङ्गीतकार, र त्यस हिसाबले यो अलि नयाँ किसिमले प्रस्तुत भएको छ र नयाँ अहिलेको आधुनिक कालको जीवनलाई यसले चाहिँ दिन्छ। खालि मिथ मात्रै त्यहाँको लिएको,
मिथ योलाई लिएर अनि आधुनिक जीवनसँग जोड्नु भएको।
हजुर हजुर।
विष्णु यस राई हुनुहुन्छ हामीसँग आज, कवि विष्णु यस राई, र उहाँ प्राध्यापन गर्नुहुन्थ्यो, हालसालै एक वर्ष भयो छोड्नु भएको, र अहिले कविता लेख्नुहुन्छ। खोटाङ उहाँको घर, अहिले किर्तिपुरमा रहनुहुन्छ, खोटाङ उहाँको जन्मघर, अहिले यहाँ घर छ किर्तिपुरमै, र कविता लेख्नुहुन्छ। उमेरले 65 वर्ष हुनुभयो उहाँले बताइसक्नु भयो। उहाँको कविता हामी आजको कार्यक्रममा सुनिरहेका छौँ। अब कुन कविता सुनाउनुहुन्छ सर?
अब यो पनि हो, अब उमेर बढ्दै जाँदाखेरि मान्छेहरूको विचार पनि, मान्छेहरूको सोचाइ पनि त्यस्तै हुँदै जान्छ। म एउटा त्यस्तै सुनाउँछु र समय रह्यो भने एउटा अर्को पनि सुनाउँला युवावर्गको लागि। यो चाहिँ अन्तिम सत्य हो, अन्तिम सत्यलाई लक्षित गरेर लेखिएको हो र यसलाई चाहिँ उही प्रेम जस्तो बनाएर लेखिया छ। जब आउने छिन् ऊ, म उनीलाई प्रगाढ आलिङ्गनमा बाँध्नेछु र फेरि कहिले नबिउजिने अनन्त निद्रामा निदाउनेछु। म प्रतीक्षामा छु उनको, आगमन निश्चित छ उनको, तर थाहा छैन कहिले, कहाँ, कुन बेला। यस्तै छिन् मेरी प्रिया, उनको आगमनको अनिश्चितताले नै प्रतीक्षालाई झन उत्सुकतामै बनाइदिन्छ। कस्तो होला हाम्रो मिलन, कस्तो होला हाम्रो मिलन, सोच्दै सिरिङ्ग हुन्छ मन, एउटा सुखद त्रासले कण्टकित हुन्छ सारा तन। पर्खिएर बसेको छु त्यो शीतल चुम्बन, जसले सदा सर्वदाका लागि शान्त पारिदिनेछ मेरो जीवन। पजेसिव छिन् मेरी प्रिया, उनीले स्पर्श गरेको यो मेरो तन फेरि अरू कसैले छुन पाउँदैनन्। मेरा यी ओठ, मेरा यी नयन, सबै उनैका थाती हुन्, मैले आजसम्म धानेको यो मेरो जीवन। ऊ आउने छिन् एक दिन र मलाई लिएर जाने छिन्, क्षितिज पारी कुनै अज्ञात प्रदेश, जहाँबाट फर्केको छैन आजसम्म कोही पनि, न त कुनै चिठी पत्री, न कुनै सन्देश।
हामीसँग अझै समय छ, एउटा कविता सुनौ, त्यस पछाडि अनि बिदा मागौँला।
हजुर ठिक छ, म चाहिँ अब यहाँ
कवि विष्णु यस राई हुनुहुन्छ आजको कार्यक्रममा, खोटाङ उहाँको जन्म, र अहिले कीर्तिपुर रहँदै आउनुभएको छ। टियुमा प्राध्यापन गर्नुहुन्थ्यो, अहिले भर्खरै प्राध्यापनबाट निवृत्त हुनुभएको छ र आज उहाँका कविता हामी सुनिरहेका छौँ।
यो म सुनाउँछु, एउटा अलिकति यो दार्शनिक छ, यसको शीर्षक हो बाटाहरू। आज यो गोधुली बेलामा जब दिनको अन्त हुँदैछ उभिएर सोच्दैछु म, आज यो गोधुली बेलामा जब दिनको अन्त हुँदैछ उभिएर सोच्दैछु म, यो बाटो जसमा म हिँडेर आइपुगेको छु आज यहाँसम्म। कति धेरै मान्छे कति धेरै बाटाहरू, जति धेरै मान्छे त्यति धेरै बाटाहरू, कहाँ जान्छन् यी, कहाँ छ यिनको अन्त, कहीँ त होला, कुनै बयाबान जंगलमा, शुष्क मरूभूमिमा, झलमल परेका शहरमा, कुनै शान्त निदायका गाउँमा, तर अन्त देखिएको ठाउँबाट यी फेरि हिँडिरहेका भेटिन्छन्। तराईमा सिधा हिँड्छन् सोझा साझा किसान झैं, पहाड़मा बाङ्गो टिङ्गो साहुको व्यवहार झैं, थ्री लेन सिक्स लेन फ्लाइओभर बहुरूपिया नेताको विभिन्न रूप झैं, यी बाटाहरूका चक्रव्यूह के भेद्न सकेका छौं हामीले, के हामी जान्दछौ अन्तत यी बाटाहरूले हामीलाई कहाँ पुर्याउँछ। हामी ठान्दछौ हामी आफ्ना बाटाहरू आफै रोज्छौ, तर वास्तवमा उनीहरूले हामीलाई रोजेका होइन र, हामीलाई लाग्छ हामी हिँड्छौ तर वास्तवमा उनीहरूले हामीलाई हिँडाइरहेका होइन र।
यो कविता सँगसँगै अब हामी करिब करिब अन्त्यमा छौँ। एउटा कुरा सोध्न मन लाग्यो, तपाईँहरूको त्यो जमघट हुने आफ्नो सङ्गातीहरू बाहेक अरू ठाउँहरूमा कता कता कविता सुनाउनु भएको छ?
अरू चाहिँ भर्खरै यहाँ चाहिँ अस्ति के अरे वाचन भएको थियो यहाँ हार्दिक होटलमा, ओरिएन्टल प्रकाशनले यो गर्नुभएको थियो, अनि त्यहाँ चाहिँ मेरो र गोविन्द राज भट्टराई सरको कविता वाचन भएको थियो। त्यसबाहेक अस्ति हामी विराटनगरमा गएका थियौँ, त्यहाँ संस्था छ मैले नाम बिर्सेँ, त्यहाँ त्यहाँ पनि अब राम्रा कविहरू छन् नाम चलेका, उहाँहरूको यसमा पनि त्यहाँ
त्यहाँ पनि बजिरहेको छ यो कार्यक्रम अहिले विराटनगर काठमाडौँ सबैतिर छ।
ए अनि त्यहाँ पनि विराटनगरमा पनि कविता वाचन भएको थियो, त्यसपछि धरानमा यसरी दुई चार ठाउँमा चाहिँ हामीले गरेका छौँ।
यो कार्यक्रम सुनिसकेपछि विष्णु यस राईलाई कसैले सम्पर्क गर्न खोज्यो भेट्न खोज्यो भने कसरी सम्पर्क गर्ने?
म एकदम ओपन छु, त्यस्तो मसँग केही सिक्रेट छैन, मेरो इमेल नम्बर इमेल छ होइन, तर इमेल हो राय विष्णु @gmail.com, तर विष्णु चाहिँ म भीबाट लेख्छु, र फोन नम्बर पनि छ।
कतिमा सम्पर्क गर्नु पर्यो?
मेरो फोन नम्बर हो 9843200594।
त्यसमा सम्पर्क गर्यो भने तपाईँलाई भेट्न पनि सकियो।
हजुर
हस् विष्णु सर, यहाँसम्म आउनुभयो, आफ्नो कविताहरू सुनाउनुभयो र हामीले पनि सुन्ने मौका पायौँ, यहाँलाई हार्दिक धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद। के भन्छ, मेरो कविताहरू यहाँहरूको माध्यमबाट अज्ञात प्रेमीहरू, सबै श्रोताहरू मेरा लागि अज्ञात प्रेमी हुन्, उहाँहरू नजिक पुग्छ भन्ने मलाई आशा छ।
हस् त, अर्को एकल कविता वाचनसम्मका लागि आजको कार्यक्रमबाट हामी बिदा हुँदैछौँ। कवि विष्णु यस राईसँगै प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे पनि आजलाई बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।